मैं मुबल्लिग बनूं सुल्तों का, खूब चर्चा करूं सुल्तों का, हो करम बहरे खाके मदीना।
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله। सरकारी मदीना राहत कल्ब सीना सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम का फरमान आलीशान है, बरोज़े क़यामत दहशतों और दुश्वार गुजार घाटियों से जल्दी नजात पाने वाला शख्स वो है जो दुनिया में मुझ पर कसरत से दुरूद पढ़ता होगा। सल्लु अलल हबीब नबी करीम सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम की एक हदीस मुबारक है। इरशाद फरमाया, अला इन फिल जसदी मुदगतन इदा सलाहत सलाहल जसद कुल्लुहु व इदा फसदत फसदल जसद कुल्लुहु अला वहियल कल। फरमाया, सुन लो, बेशक बदन में गोश्त का एक टुकड़ा है, अगर वो सुधर जाए तो सारा बदन सुधर जाता है और अगर वो बिगड़ जाए तो सारा बदन ही बिगड़ जाता है। सुन लो, वो दिल है, दिल सुधर जाए तो सारा बदन सुधर जाता है और दिल बिगड़ जाए तो सारा बदन बिगड़ जाता है, क्योंकि इंसान के आमालो अफ़ाल जो उसके आज़ा से सरजद होते हैं, उसके पीछे उसका इरादा, उसकी नीयत, उसका अज़्म और उसकी सोच होती है। इंसान जो सोचता है और इरादा करता है वही काम करता है। तो जैसी सोच, जैसी नीयत और जैसा इरादा, वैसे उसके अफ़आल हो जाते हैं। एक आदमी मस्जिद में आता है कि बाजमात नमाज पढ़ूंगा, खुशू खुशू से पढ़ूंगा, नेक लोगों की ज्यारत करूंगा, अदब के साथ मुलाकात करूंगा और कुरान मजीद की ताजीम के साथ तिलावत करूंगा। जब उसके दिल की सोच ये होती है तो मस्जिद में आना उसके लिए बरकत ही बरकत बन जाता है। लेकिन अगर इसके बरक्स कोई और कोई सोच लेके आए तो जैसी सोच होगी वैसे उसका काम होगा। मस्जिद में फितने के लिए आए, फसाद के लिए आए, लड़ने के लिए आए, तकब्बुर के लिए आए, दिखावे के लिए आए या चोरी के लिए आए, तो जैसा उसका दिल सोचेगा वैसे वो काम करेगा। इसलिए फरमाया कि जब दिल सुधर जाता है तो सारा बदन सुधर जाता है और दिल बिगड़ जाए तो सारा बदन बिगड़ जाता है। दिल का मामला बहुत बहुत वसी, अजीम और खूबसूरत है। बुजुर्गाने दीन ने दिल के बारे में जो अशआर लिखे हैं, जो कलाम लिखा है, वो तो ऐसा है कि उसकी गहराई तक हमारे लिए पहुंचना भी मुश्किल है। वो फरमाते हैं कि सारी कायनात ही दिल में है, सारी कायनात ही दिल में है। اگر دل کی گہرائی تک بندہ پہنچ جائے تو اسرار کائنات اس پہ کھل جاتے ہیں. جو کشف ہے، جو کرامت ہے، جو دور سے دیکھنا ہے، یہ سارے کا سارا دل کرتا ہے. اولیاء کرام کا دل ہی ہوتا ہے کہ وہ یہاں بیٹھ کے شرق و غرب میں دیکھ لیتے ہیں. یہ ان کے دل کی طاقت ہی ہوتی ہے کہ وہ بغداد میں بیٹھ کے دنیا کے کونے کونے پہ تصرف کر لیتے ہیں. یہ ان کے دل کی طاقت ہی ہوتی ہے کہ دنیا کے کونے کونے سے لوگوں کو کھینچ کے لے آتے ہیں. یہ سب دل کا معاملہ ہوتا ہے. دلوں کے بارے میں اللہ تعالیٰ نے قرآن پاک میں جو بیان فرمایا ہے اس کی روشنی میں مختلف اقسام کے دل سامنے آتے ہیں، جن میں تین قسمیں بڑی واضح ہیں. بنیادی طور پر تو دو قسمیں بنتی ہیں، اچھے دل اور برے دل. دل کی بری صفات، دل کی بری حالت، دل کی بری کیفیت، اسے اللہ تعالیٰ نے قرآن پاک میں کئی جگہ پہ بیان فرمایا. ایک جگہ ارشاد فرمایا، فی قلوبہم مرض فزادہم اللہ مرضا، ان کے دلوں میں بیماری ہے، منافقوں کے دلوں میں بیماری ہے، تو اللہ نے ان کی بیماری کو اور بڑھا دیا. یہ وہ دل کے جن دلوں میں مرض ہے، بیماری ہے. ایک جگہ ارشاد فرمایا، فَأَمَّا الَّذِينَ فِي قُلُوبِهِمْ زَيْغٌ، تو وہ دل کہ جن دلوں میں ٹیڑھا پن ہے، کجی ہے، سیدھا پن نہیں ہے، ایک وہ دل ہے جن میں ٹیڑھا پن ہوتا ہے. ایک جگہ ارشاد فرمایا، ختم اللہ علی قلوبہم، اللہ نے ان لوگوں کے دلوں پر مہر لگا دی، یعنی مہر لگا دی کہ یہ ہدایت قبول نہیں کریں گے. تو یہ مہر لگے ہوئے دل ہیں کہ جو ہدایت قبول نہیں کرتے. یہ تین آیات مبارکہ. چوتھی آیت مبارکہ ارشاد فرمایا، ثم قصد قلوبكم من بعد ذلك فهي كالحجارة او اشد قسوة، بنی اسرائیل سے خطاب ہے. فرمایا، پھر تمہارے دل سخت ہو گئے، اللہ نے تم پر انعامات کیے، احسانات کیے، تمہیں عطا فرمایا، تمہیں بڑی نعمتیں دی، اے بنی اسرائیل والوں تمہیں نبی عطا فرمائے، تمہیں سلطنتیں عطا فرمائی، تمہیں فرعون سے نجات عطا فرمائی، تمہیں من و سلوا عطا فرمایا، تمہیں بڑی نعمتیں عطا فرمائی، لیکن ان تمام چیزوں کے باوجود فرمایا، ثم قصد قلوبكم من بعد ذلك، ان ساری چیزوں کے بعد بھی تمہارے دل سخت ہو گئے، قساوت کا شکار ہو گئے. کیسے ہو گئے؟ فرمایا، فہیا کل حجارتی او اشد قصوا، تو وہ پتھروں کی طرح ہو گئے، بلکہ پتھروں سے بھی زیادہ سخت ہو گئے، کہ پتھروں سے بھی پانی بہتا ہے، پتھر بھی خدا کے ڈر سے، خوف سے پھٹ جاتے ہیں اور ان سے پانی بہنا شروع ہو جاتا ہے. لیکن تمہارے دل ایسے ہو گئے کہ جن میں کوئی نرمی نہیں آتی ہے، جو خدا کے خوف سے پھٹتے نہیں ہیں، روتے نہیں ہیں، جن سے آنسو نہیں بہتے. یہ چار آیات مبارکہ میں نے عرض کی ہیں. وہ دل کے جن میں بیماری ہے، وہ دل کے جن میں ٹیڑھا پن ہے، وہ دل کے جن پہ مہر لگ گئی، اور وہ دل کہ جو پتھروں کی طرح سخت ہو گئے. یہ برے دل ہیں، یہ دل کی بری حالت کہ انسان کا دل سخت ہو جائے، نصیحت اس میں جا نہ سکے، خوف خدا کی بات اس پہ اثر نہ کرے، اس دل کو کبھی خدا کی یاد میں یا خدا کے ڈر سے یا خدا کی محبت سے کبھی رونا نہ آئے، اس دل میں ٹیڑھا پن ہو، ہدایت کی بجائے گمراہی کی طرف جلدی جائے، اس دل میں بیماری ہو، مرض ہو، منافقت ہو، اس دل کے اندر باطنی امراض ہو، حسد ہو، بغض ہو، تکبر ہو، کینہ ہو، یہ بیماریاں، یہ باطنی امراض ہوں، یہ قلبی رذائل ہوں، ایسے دل برے دل ہیں. اس کے مقابلے میں اچھے دل بھی ہیں جن میں اچھائی ہے، بھلائی ہے، خیر ہے، وہ کیسے ہیں؟ اللہ تعالیٰ ارشاد فرماتا ہے، انما المؤمنون الذين اذا ذكر الله وجلت قلوبهم، فرمائے مومن تو وہ ہیں کہ جب اللہ کا ذکر کیا جاتا ہے، اللہ کو یاد کیا جاتا ہے، وجلت قلوبهم، تو ان کے دل ڈر جاتے ہیں، خدا کی یاد سے پگھل جاتے ہیں، اللہ کی یاد میں نرم پڑ جاتے ہیں، خدا کا ذکر ان کے دلوں کے لیے ایسے ہوتا ہے کہ جیسے بدن کو خوراک مل جائے، غذا مل جائے، جیسے طاقت کے وٹامنز، انرجی کے کیپسول ہم استعمال کریں تو بدن میں طاقت آتی ہے، خدا کے ذکر سے ان کے دلوں کا ایسا تعلق ہوتا ہے کہ خدا کا ذکر ہوتا ہے، دلوں کو طاقت ملتی ہے، خدا کی یاد کی جاتی ہے، دلوں میں تازگی پیدا ہو جاتی ہے، ایک بشاشت آ جاتی ہے، چہرے کے اوپر فریشنس آ جاتی ہے، دل خوش ہو جاتا ہے اللہ کے ذکر سے، تو فرمایا وہ دل بھی ہے. اسی طرح ارشاد فرمایا، یوم لا ينفع مال ولا بنون الا من اتى الله بقلب سلیم، فرمایا قیامت کے دن مال اور بیٹے کوئی فائدہ نہیں دیں گے. تو آدمی یہ سمجھے کہ چونکہ میں کروڑ پتی ہوں، ارب پتی ہوں، کھرب پتی ہوں، ملے ہیں، فیکٹریاں ہیں، کاروبار ہے، بزنس ہے، امپورٹ ہے، ایکسپورٹ ہے، یہ ہے، وہ ہے، ملازم ہیں، بنگلے ہیں، کوٹھیاں ہیں، کاریں ہیں، ان تمام چیزوں کی وجہ سے یہ سمجھے کہ یہ چیزیں قیامت میں اس کو نفع دیں گی، تو اللہ تعالیٰ فرماتا ہے یوم لا ينفع مال، اس دن مال کوئی نفع نہیں دے گا، ولا بنون، اور نہ بیٹے نفع دیں گے، کہ دنیا میں آدمی کنبے پہ، قبیلے پہ، اپنے ٹرائب پہ، اپنے خاندانی طاقت پہ، اپنے خاندانی وجاہت پہ، حسب پہ، نسب پہ، بیٹوں پہ، میرے 10 بیٹے، میرے 6 بیٹے، میرے 5 بیٹے، ایک پولیس آفیسر، ایک فلاں ہے، ایک فلاں ہے، ایک فلاں ہے، ایک یہ طاقت، ایک یہ اتھارٹی، میں نہیں، قیامت کے دن ساری اتھارٹی ختم. لمن الملک اليوم للہ الواحد القہار، قیامت میں ہوگا کہ اللہ فرمائے گا آج کس کی بادشاہت ہے، آج کس کی بادشاہت ہے، قیامت میں کس کی بادشاہت ہے، وقت کے فرعون، وقت کے نمرود، وقت کے بڑے بڑے طاقتور، جابر، سرکش، قوت والے، فوج والے، اسلحے والے، اور دنیا پہ پاور رکھنے والے، اور اپنے آپ کو سپر پاور کہنے والے، اور نہ جانے کیا کیا سمجھنے والے، سب خاموش، کوئی جواب نہیں دے سکے گا. پھر اللہ تعالیٰ خود فرمائے گا للہ الواحد القہار، آج بادشاہت اس اللہ کی ہے جو تنہا ہے، جو سب پہ غالب ہے، آج اس خدا کی بادشاہت ہے، للہ الواحد القہار، آج اللہ کی بادشاہت ہے جو تنہا ہے، یکتا ہے، یکتا معبود ہے، سب پہ غالب ہے. تو فرمایا کہ مال اور اولاد، بیٹے، یوم لا ينفع مال ولا بنون، یہ قیامت کے دن کوئی نفع نہیں دیں گے، تو نفع کسے ملے گا؟ فرمایا الا من اتى الله بقلب سلیم، ہاں وہ شخص کہ جو اللہ کی بارگاہ میں سلامتی والا دل لے کے آیا، میں اس کو نفع ملے گا. اس کی دو تین تفسیریں ہیں، ایک مال اور اولاد کے اعتبار سے یہ، لیکن میں صرف ایک کے اعتبار سے کلام کروں گا. فرمایا کہ قیامت کے دن نفع اسے ملے گا جو خدا کی بارگاہ میں سلامتی والا دل لے کے آئے گا، کہ اے مولا تیری بارگاہ میں یہ تحفہ پیش کرتا ہوں، یہ دل لے کے آیا ہوں جو سلامتی والا ہے، جو سلامت ہے شرک سے، جو سلامت ہے کفر سے، جو سلامت ہے گمراہی سے، جو سلامت ہے بد مذہبی سے، جو سلامت ہے باطل اعمال سے، جو سلامت ہے تکبر سے، جو سلامت ہے حسد سے، بغض سے، کینے سے، دنیا کی محبت سے، آخرت سے غفلت سے محفوظ ہے، جو دوسروں کو حقیر سمجھنے سے سلامت ہے، فرمایا کہ وہ ہے कि जिसे क़यामत के दिन नफ़ा नसीब होगा, ये दिल उसको नफ़ा देगा। तो ये सलामती वाला दिल है, ये अच्छा दिल है। 21वीं आयत मुबारक में इरशाद फरमाया, अलम यअनिल्लज़ीन आमनू अन तख़शा क़ुलूबुहुम लिज़िक्रिल्लाह। फरमाया क्या ईमान वालों के लिए, जो मोमिन है, जो कलिमा गो है, जो कलिमा पढ़ने वाले, फरमाया क्या ईमान वालों के लिए वो वक्त नहीं आया कि उनके दिल अल्लाह की याद के लिए झुक जाएं, खुदा के जिक्र की तरफ मायल हो जाएं, गफलत को छोड़ दे, काहली को छोड़ दे, इबादत की तरफ आ जाए, खुदा के जिक्र की तरफ आ जाए, खुदा के कलाम की तरफ आ जाए, अल्लाह के कुरान की तरफ आ जाए, क्या ईमान वालों के लिए अभी वो वक्त नहीं आया कि उनके दिल अल्लाह की याद के लिए झुक जाए। अब ये वो दिल हैं जो अच्छे दिल हैं, जो खुदा की याद में झुकने वाले हैं, जो नरम, जो अल्लाह की याद में खुश होने वाले हैं, खुदा की याद जिनके लिए गिजा है, जिनके लिए ताजगी है, जिनके लिए तस्कीन है, जिनके लिए सुकून है, जिनकी शान ये है, الذين آمنوا وتطمئن قلوبهم بذكر الله, वो जो ईमान लाए और उनके दिल अल्लाह की याद से चैन पाते हैं, सुकून पाते हैं। ये दुनिया के मेले झमेले, ये दुनिया की परेशानियां, दुख तकलीफ, ये सब अपनी जगह, लेकिन जब दिल खुदा की याद में लगता है तो सुकून मिलना शुरू हो जाता है, तस्कीन मिलना शुरू हो जाती है, राहत मिलना शुरू हो जाती है। तो फरमाया जो ईमान वाले हैं और जिनके दिल अल्लाह की याद से चैन पाते हैं, सुकून हासिल करते हैं, इत्मीनान उनको नसीब होता है, ये अच्छे दिल, खुदा की याद की तरफ झुकने वाले, ये अच्छे दिल। ये दो अकसाम के दिल अल्लाह ताला ने बयान फरमाए। अब दिल की ये जो हालतें हैं, इसमें फिर आगे कैटेगरीज हैं। बुरे दिलों में बुरा भी है, बहुत बुरा भी है, अच्छे दिलों में अच्छा भी है, बहुत अच्छा भी है, फिर अला हस्बिल मरातिब, और ये मर्तबे बे इंतहा, ये मर्तबे बे इंतहा, क्योंकि इन्हीं मर्तबों के एतबार से ईमान की कुव्वत में इजाफा होता है, और इन्हीं की वजह से माद अल्लाह कुफर की शिद्दत में इजाफा होता है। एक हदीस मुबारक है, फरमाया कि सब लोगों का कुफर एक जैसा नहीं, जिसके दिल में मेरा बुग्ज ज्यादा है उसका कुफर ज्यादा शदीद है, और फरमाया कि सब लोगों के दिलों का ईमान भी एक जैसा नहीं, जिसके दिल में मेरी मोहब्बत ज्यादा है उसका ईमान भी ज्यादा है, जिसके दिल में मोहब्बत ज्यादा है उसका ईमान भी ज्यादा है। और सिद्दीक अकबर रज़ी अल्लाह ताला अन्हु जो सारी उम्मत से अफसल है, तो उसके बारे में हदीस मुबारक के अंदर ही फरमाया गया है, फरमाया कि ये जो तुमसे अफसल हैं, ये तुमसे बढ़कर हैं, तुम पे फाइक हैं, ये कसरत सलात और कसरत सौम की वजह से नहीं, ये ज्यादा नवाफिल पढ़ने, ज्यादा नफली रोजे रखने की वजह से नहीं, ये तुमसे अफजल हैं उस शय की वजह से जो इनके दिल में है। और सिद्दीक अकबर के दिल में क्या था? इश्क मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम। तो वो आशिक अकबर थे, सिद्दीक अकबर आशिक अकबर थे, इसीलिए सारे ईमान वालों में भी सबसे अफजल हो गए। तो ये है दिल की इस्लाह के ऊपर जो मदार है। दिलों की हालतें भी फिर मुख्तलिफ अंदाज की है। अब दिल तीन तरह के हैं, एक तो है दिल की बड़ी आला किस्म की हालत, बड़ी आला किस्म की हालत, वो क्या है? वो ये है कि दिल खुदा की तरफ मुतवज्जे हो, उसकी मोहब्बत से लबरेज हो, उसके अहकाम के सामने झुका हो और उसकी याद में मगन हो, खुदा के जिक्र की तरफ मुतवज्जे, उसकी मोहब्बत से लबरेज, उसकी बंदगी में महव और उसकी याद के अंदर मशगूल, एक वो दिल है, ये सबसे अच्छा है। जिस दिल पर सिवाय याद खुदावंदी के किसी और शय का गलबा ही नहीं, जिनकी सुबह शाम, जिनके दिन रात, जिनके जिंदगी के आमाल अफाल अकवाल ये सारे के सारे घूमते हैं अल्लाह की रिजा के इर्द गिर्द, जो कुछ भी करते हैं तो खुदा के लिए करते हैं। अल्लाह ताला कुरान पाक में इरशाद फरमाता है अपने उन बंदों के बारे में कि जिनके दिल रिजा इलाही की तलब के अंदर हर वक्त मुतलाशी रहते हैं। अल्लाह ताला फरमाता है कि ये लोग गरीबों को, यतीमों को, मिस्कीनों को, कैदियों को खाना खिलाते हैं, मदद करते हैं उनकी, भूखों को खाना खिलाते हैं। फरमाए वयुतइमून ताआम अला हुब्बिही मिस्कीनन व यतीमन व असीरा, और ये अल्लाह की मोहब्बत में खाना खिलाते हैं यतीम को, मिस्कीन को और कैदी को। यतीम को भी खाना दिया, मिस्कीन को भी खाना दिया, कैदी को भी खाना दिया। अब जब बंदा किसी पे एहसान करता है तो उसके दिल में ख्वाहिश होती है कि जिस पर मैंने एहसान किया है तो ये अब थोड़ी सी मेरी कदर किया करे, या कम से कम मेरा शुक्रिया अदा कर दे कि जनाब आपका बहुत शुक्रिया, आपने मेहरबानी की, अल्लाह ताला आपको सलामत रखे, बड़ी मेहरबानी आपकी, परेशान था, भूखा था, प्यासा था, आपने मदद की। कम से कम बंदा शुक्रिया का तलबगार होता है। और या ये होता है कि भाई मैंने इसकी मुश्किल में इसकी मदद की है, कभी मेरे ऊपर मुश्किल है तो ये मेरी मदद कर दे, बदला दे। अल्लाह ताला फरमाता है कि ये जो खुदा की सच्ची मोहब्बत में खाना खिलाने वाले लोग हैं, ये कहते हैं ला नुरीदु मिनकुम जज़ाअन वला शुकूरा, कि ए यतीमों, ए मिस्कीनों, ए कैदियों, हम तुमसे ना किसी किस्म का शुक्रिया चाहते हैं और ना तुमसे कोई बदला चाहते हैं, कुछ नहीं चाहते। क्यों? इन्नमा नुतइमुकुम लिवजहिल्लाह, क्योंकि हम तो सिर्फ तुम्हें अल्लाह की रिजा के लिए खिला रहे हैं, ना शुक्रिया मतलूब है, ना बदला मकसूद है, ना तुम्हारा हमारे सामने झुकना मकसूद है, ना किसी के पास जाके हमारी तारीफ करना मकसूद है, ना हमें सखी कहलाना मकसूद है, बल्कि हम तुम्हें क्यों खाना खिलाते हैं, लिवजहिल्लाह, अल्लाह की जात की खातिर, सिर्फ अल्लाह के लिए। इसी तरह सहाबाए किराम के गुरु के बारे में इरशाद फरमाया, फरमाया यदउन रब्बहुम बिलगदादि वल आशीश, वो अपने रब को पुकारते हैं सुबह शाम, सुबह शाम अल्लाह को पुकारते हैं, उसकी इबादत करते हैं। क्यों? फरमाए युरीदून वजहा, वो सिर्फ अल्लाह की रिजा चाहते हैं, वो सिर्फ अल्लाह की रिजा चाहते हैं। ये वो दिल हैं जो आला कैफियत से मुत्तसिफ है, जो आला हालत से मौसूफ है, जिनके अंदर अल्लाह की रिजा रची बसी है, ये सबसे आला। इसके मुकाबले में बिल्कुल जो ऑपोजिट है वो सबसे बदतर, कि जो खुदा से बिल्कुल गाफिल, या तो ऐसी गफलत के खुदा ही से वो जाहिल है कि खुदा को जानता ही नहीं, जैसे काफिर खुदा को जानते ही, ये जानता है तो गलत जानता है, जैसे बहुत सारे लोग खुदा को तो मानते हैं लेकिन मुसलमान नहीं, फिर भी काफिर, कि खुदा को जानते हैं लेकिन सही नहीं जानते। तो या तो गफलत की वो इंतहा, और अगर वो नहीं है तो उससे नीचे गफलत की फिर इंतहा ये है कि उनके दिल हर वक्त ख्वाहिशात नफसानी, लज्जात नफसानी, माले दुनिया, हुब्बे दुनिया और मस्खरियों और मजाक और बस इन्हीं चीजों के अंदर लगे हुए, मस्जिद में कभी कदम नहीं रखा, नमाज के लिए कभी खड़े नहीं हुए, कभी कुरान पाक खोल के देखा नहीं है, जमान के ऊपर कभी जिक्र जारी नहीं हुआ, दुरूद पाक पढ़ने की तौफीक नहीं है, खुदा को याद करने की तौफीक नहीं है, बस अपनी दुनिया के अंदर मगन है, पैदा हो गए मुसलमान के घर में, बस इससे आगे मामला खत्म, नमाज पढ़ना नहीं आती, कुरान पढ़ना नहीं आता, जिक्रुल्लाह करना नहीं आता, दुरूद पाक नहीं आता, जनाजे में खड़ा होना पड़ जाए जनाजा पढ़ना नहीं आता, ये गफलत की इंतहा में, और ये बदतरीन सूरत। तीसरी किस्म वो होती है कि वो लोग कि जो कुछ नेकी भी करते हैं, लेकिन शैतान उनको गुनाह की तरफ भी खींचता है। जैसे हम में से अक्सर की कैफियत होती है कि नमाज भी पढ़ते हैं, तिलावत भी कर लेते हैं, जिक्र भी कर लेते हैं, लेकिन शैतान बहुत सारे गुनाहों की तरफ भी लगा देता है। ये गुनाह करो, वो गुनाह करो, बदनिगाही करवा देता है या किसी और गुनाह के अंदर लगा देता है। तो ये सूरत भी होती है। यहां पर जंग चल रही होती है। शैतान बंदे के सामने दुनिया की लज्जतों को मुजयन करके पेश करता है। देख, बड़ा मजा आएगा। सुन, बड़ा मजा आएगा। पी, बड़ा मजा आएगा। वो फिल्म दिखाता है, वो गाने सुनाता है, वो गीबत करवाता है, वो गीबत सुनाता है, वो शराब पिलवाता है, वो हराम खिलाता है, वो हराम पैसे जमा करवाता है और बंदे को बड़ा मजा आता है। तो एक तरफ तो शैतान उसे चीजें मुजयन करके दिखा रहा होता है, दूसरी तरफ फरिश्ते उसको याद करा रहे होते हैं, कुल्लु नफ्सिन ज़ाइक़तुल मौत, हर जान ने मौत का मजा चखना है। कभी ये भी ख्याल आता है, जैसे हम देखते हैं कि बाद औकात गुनाह भी हो रहा होता है और साथ में ये भी ख्याल चल रहा होता है, यार मर गए तो इधर से शैतान अपने वसवसे डाल रहा है, इधर से फरिश्ते का इल्हाम जारी है, यहां जंग चल रही है। फरिश्ता कहता है कि मरना है, कब्र में जाना है, आखिरत में हिसाब देना है, ये जन्नत ठिकाना है या जहन्नम में जाना है। तो साथ में ये भी चल रहा होता है। ये तीन तरह के दिन। अब तीन तरह की कैफियत, या तो सबसे आला या सबसे बदतर, और या बिल्कुल एक मैदान जंग वाली कैफियत। और ये तीनों कैफियत इंसान के लिए गैर इख्तियारी नहीं है। ऐसा नहीं है कि हमारे चाहे बगैर और हमारे कुछ किए बगैर हमारा दिल बहुत आला हो जाए, और ऐसा भी नहीं कि कुछ किए बगैर और कुछ सोचे बगैर हमारा दिल सबसे बदतर हो जाए, और ऐसा भी नहीं कि हमारे कुछ किए बगैर हमसे नेकियां भी हो रही और हमसे गुनाह भी हो रहे हो। अगर दिल बहुत अच्छा है तो हमारी अपनी मेहनत की वजह से ही, अगर दिल बहुत बुरा है तो हमारी करतूतों की वजह से ही, और अगर अच्छाई बुराई दोनों बराबर बराबर चल रहे तो भी हमारा ही हाथ है उसके अंदर। अच्छा होना हमारे इख्तियार में, बुरा होना हमारे इख्तियार में। अल्लाह ताला कुरान पाक में इरशाद फरमाता है, फरमाया वा नफ्सिन वमा सव्वाहा फअल्हमहा फुजूरहा वतक्वाहा कद अफलह मन ज़क्काहा वकद खाब मन दस्साहा। इरशाद फरमाया, नफ्स की कसम और उसकी जिसने नफ्स को ठीक बनाया खुदा ने, नफ्स की कसम जो इंसान के वजूद के अंदर है या जो इंसान की जान है। फरमाया खुदा ने नफ्स को पैदा किया, इंसान को पैदा किया, रूह को पैदा किया, और पैदा करके फरमाया फअल्हमहा फुजूरहा वतक्वाहा, अल्लाह ने उस दिल के अंदर तकवा भी डाल दिया और फिस्को फुजूर भी डाल दिया। मुराद ये कि दिल के अंदर खुदा ने तकवे का बीज भी लगा दिया और गुनाह का, फिस्क का, फुजूर का, सरकशी का बीज भी लगा दिया। ये काम खुदा ने करके अब हमें हमारे हाल पे छोड़ दिया कि अब तुम्हारी मर्जी है कि दोनों दरख्तों में से किस दरख्त को पानी देके परवान चढ़ाते हो, अब मर्जी हमारी। कद अफलह मन ज़क्काहा, फरमाया कामयाब हो गया वो शख्स जिसने नफ्स को पाक कर लिया, पाकीजा बना दिया, पाको साफ कर दिया। वक़द खाब मन दस्साहा, और फरमाया बर्बाद हो गया और नाकाम हो गया और नामुराद हो गया वो शख्स के जिसने नफ्स को गुनाहों में डबो दिया, दबा दिया, लेकिन जिसने पाक किया उसने खुद पाक किया, और जिसने गुनाहों में दबा दिया और गुनाहों में इतने गुनाह किए कि नफ्स उसमें छुप गया, तो ये भी उसी ने किए। तो दो दरख्त खुदा ने हमें दिए, दो दरख्तों का बीज हमारे दिल में लगा दिया, मर्जी हमारी, पानी हमारे हाथ में। पानी कौन से दरख्त को देते हैं? अगर बुरी सोच का पानी दिया,
अगर बुरे आमाल का पानी दिया, अगर बुरी हरकतों का पानी दिया, अगर बद निगाही का पानी दिया, अगर बद कलामी का पानी दिया, अगर गाली का पानी दिया, अगर गीबत का पानी दिया, अगर चुगली का पानी दिया, अगर ईज़ाए मुस्लिम का उसे पानी दिया, तो वो जो गुनाह का बीज है वो पलना बढ़ना फलना फूलना शुरू हो जाएगा, वो बढ़ता जाएगा। पहले वो बीज से पौधा बनेगा, फिर वो पौधे से दरख्त बनेगा, और फिर वो दरख्त कहां से कहां पहुंच जाएगा। लेकिन अगर वो तकवे के बीज को पानी दिया, और तकवे के बीज का पानी क्या होगा? अल्लाह की मोहब्बत का पानी, अल्लाह के महबूब की मोहब्बत का पानी, वलियों की मोहब्बत और अकीदत का पानी, नमाजों का पानी, जकात का पानी, नवाफिल का पानी, तिलावत का पानी, जिक्रुल्लाह का पानी, खौफ खुदा का पानी, सब्र का पानी, शुक्र का पानी, आखिरत की तरफ रगबत का पानी, दुनिया से बेरगबती का पानी, खुदा की याद और खुदा के डर से रोने का पानी, अगर उस तकवे के बीज को देते रहे तो ये फलता फूलता रहेगा और ये ईमान का अजीम शान दरख्त बन जाएगा। ये वो दरख्त बनेगा जिसके बारे में अल्लाह ताला कुरान में फरमाता है, अलम तारा कैफा दरबल्लाहु मसलन कलिमतन तय्यिबतन कशजरतिन तय्यिबतिन असलुहा साबितुन व फरुहा फिस्समा तुती उकुलहा कुल्ला हीनिन बिइदनी रब्बिहा। फरमाया क्या तूने नहीं देखा कि तेरा रब एक पाकीजा कलिमे की मिसाल देता है, एक पाकीजा कलिमे की, कलिमतन तय्यिबतन ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूल, कलिमतन तय्यिबतन, अल्लाह ताला इस कलिमा तय्यिबा की मिसाल देता है। ये कैसा है? फरमाया का शजरतिन तय्यिबतिन, जैसे एक पाकीजा दरख्त होता है, असरुहा साबितुन, जिसकी जड़े जमीन के अंदर गड़ी हुई हैं, वह फरुहा फिस्समा, और उसकी शाखें आसमान की बुलंदियों को पहुंची हुई। और ये कैसा है? फरमाया तुती उकुलहा कुल्ला हीनिन बिइदनी रब्बिहा, ये वो दरख्त है जो हर आन हर लम्हा अपने रब के हुक्म से फल दे रहा है। जब ये तकवे का बीज परवान चढ़ता है, जब इसकी कोंपल निकलती है, जब इसका तना खड़ा होता है, जब इसका तना बढ़ते बढ़ते दरख्त बन जाता है, और उसके ऊपर आमाल की शाखें निकलती हैं, और उन आमाल की शाखों पे फल लगते हैं, तो ये वो तकवे और ईमान का बीज होता है कि जिससे कभी खैरखाही टपक रही है, कभी नमाजों का फल आ रहा है, कभी खौफ खुदा का फल आ रहा है, कभी माँ बाप की खिदमत का फल लगा हुआ, कभी औलाद की तरबियत का फल लगा हुआ, अब ये सरासर फल ही फल दे रहा होता है। वो घर में है तो फल देगा, माँ बाप की खिदमत करेगा, औलाद की तरबियत करेगा, बीवी बच्चों के हुकूक अदा करेगा, बीवी है तो शोहर के हुकूक अदा करेगी, अपने पड़ोसियों का ख्याल करेगा। वो बाहर जाएगा तो ये दरख्त बाहर जाके फल देगा। ये दरख्त अगर रोड पे चल रहा है, गाड़ी में जा रहा है, ये दूसरों का ख्याल कर रहा होगा, ये हॉर्न बजा बजा के कान नहीं फाड़ रहा होगा, ये सिग्नल तोड़ के किसी को हिट नहीं कर रहा होगा, ये दफ्तर में जाएगा तो दयानतदारी से काम करेगा, दफ्तर में जाते साथ ही अखबार मंगवा के पढ़ना नहीं शुरू कर देगा, और अखबार के बाद चाय पीना नहीं शुरू कर देगा, और चाय के बाद गप्पों का सेशन शुरू नहीं करेगा, और उसके बाद फेसबुक चेक नहीं करेगा, और उसके बाद व्हाट्सएप चेक नहीं करेगा, और आने वालों को बाहर से बोल देगा कि साहिब अंदर मसरूफ हैं, ऐसा नहीं करेगा। ये दफ्तर में जाएगा तो काम करेगा, रोजी हलाल करेगा, हराम नहीं कमाएगा, हराम नहीं खाएगा। क्यों? इसलिए कि ये फलदार दरख्त है तो ये फल देगा, कांटे नहीं देगा, ये फल देगा। ये अगर बॉस है तो नीचे वालों से हुस्न सुलूक करेगा, ये सेठ है तो अपने मुलाजिमों को तनख्वाह सही देगा, गुजारे के काबिल देगा, और मेहनत पूरी होने से पहले देगा, पसीना खुश्क होने से पहले देगा, ये डंडी नहीं मारेगा, ये डिले नहीं करेगा, ये लेट नहीं करेगा, ये लटकाएगा नहीं, ये ताखीर नहीं करेगा, कल आना परसों आना तरसों आना, यार मसला पड़ गया, अरे ये हो गया अरे वो हो गया, ये हीले बहाने नहीं करेगा,
کیوں؟ اس لیے کہ یہ تو پھلدار درخت ہے، اگر قرضہ واپس کرنا ہے تو اس کا پھل بھی ٹائم پہ دے دے، لیٹ نہیں کرے. تو اللہ تعالیٰ نے دل کے اندر یہ دونوں درخت لگا دیے، دونوں کو پانی ہم نے دینا ہے، وہ پانی کا جو وہ شاور کا وہ جو بھی اس کا برتن ہوتا ہے وہ بھی ہمارے ہاتھ میں، اس کا پانی بھی ہمارے ہاتھ میں، اس کے دینے کی صلاحیت بھی ہمارے ہاتھ میں. دوسرے نے آ کے ہمارے ہاتھ سے پکڑ کے پانی نہیں دینا، ہم نے دینا ہے. ہماری سوچ کیا ہے، ہم سوچتے کیا ہے، ہمارے خیالات کیا ہے، جیسا خیال جیسا جیسی سوچ ویسا پانی، جیسے عمل ویسا پانی. اور اگر دوسرے درخت کو پانی دیتے رہے تو پھر فسق کا درخت اگے گا، پھر فجور کا درخت اگے گا، پھر بدکاری ہوگی، پھر چوری ہوگی، پھر بد نگاہی ہوگی، پھر گالی ہوگی، پھر فضول گوئی ہوگی، پھر دوسروں کا برا چاہنا ہوگا، پھر کام میں ڈنڈی مارنا ہوگا، پھر حرام کمانا ہوگا، پھر حرام کھانا ہوگا، پھر رشوت لینی ہوگی، پھر سود کھانا ہوگا، پھر کاروبار میں حلال و حرام کی تمیز ختم کرنا ہوگا. کیوں؟ اس لیے کہ جب اس برائی کے درخت کو اگایا ہے تو اس پہ یہی کانٹے لگتے ہیں. جو فجور کا بیج ہے اس پہ جو درخت نکلتا ہے، اس پہ سود کا کانٹا ہوتا ہے، اس پہ گالیوں کا کانٹا ہوتا ہے، اس پہ غیبت کے کانٹے ہوتے ہیں، اس پہ چگلی کے کانٹے ہوتے ہیں، اس کے برائی کے کانٹے ہوتے ہیں، اس میں نمازیں چھوڑنے کے کانٹے ہوتے ہیں، اس میں زکات نہ دینے کے کانٹے ہوتے ہیں، اس میں دوسروں کا برا چاہنے کے کانٹے ہوتے ہیں، اس میں دوسروں کا برا کہنے کے کانٹے ہوتے ہیں، اس میں حقوق ادا نہ کرنے کے کانٹے ہوتے ہیں، اس میں پڑوسیوں کو تنگ کرنے کے کانٹے ہوتے ہیں، اس میں حرام کمانے کے کانٹے ہوتے ہیں، اس میں ڈھنگ سے کام نہ کرنے کے کانٹے. تو یہ دو درخت، اور جس نے جس درخت کو زیادہ بڑا دیا تو دوسرا اتنا چھوٹا ہو جائے گا، کیونکہ یہ وہ درخت ہیں جو برابر کے نہیں اگتے. اگر ایک بڑا ہے تو دوسرا چھوٹا ہوگا، اور اگر یہ بڑا ہے تو وہ چھوٹا ہوگا. تو اللہ تعالی نے ہمیں ہمارے دل میں فَأَلْهَمَهَا فُجُورَهَا وَتَقْوَاهَا دونوں چیزیں ڈال دیتا. تو ہمارے اختیار میں ہے کہ ہم اپنے دل کے لیے کون سی کیفیت کو اختیار کرتے ہیں، کون سی کیفیت کو پسند کرتے ہیں، کس کیفیت کی طرف جاتے ہیں. تو اب جو پہلی کیفیت ہے کہ دل پاک ہو، صاف ہو، نیک ہو، متقی ہو، اللہ کی یاد کے لیے جھکنے والا ہو، خدا کی محبت سے لبریز ہو، اس کی یاد کے لیے راتوں کو اٹھنے والا ہو، اگر یہ دل بنانا ہے تو اس کا نسخہ بھی اللہ نے قرآن میں دیا. اس کا نسخہ کیا ہے کہ چند ایک چیزوں کے لیے اپنا ذہن بنا لیں، چند ایک چیزوں کے لیے اپنا ذہن بنا لیں، اپنی سوچ کے لیے ایک محور بنا لیں. جب آپ سوچ کا محور ایک بنا لیں گے تو ساری چیزیں اسی کے گرد گھومنا شروع ہو جائیں گی. اور وہ کیا ہے؟ اللہ تعالیٰ قرآن پاک میں فرماتا ہے، فرمایا قل ان صلاتی و نسکی و محیای و مماتی للہ رب العالمین. تم کہو کہ بے شک میری نماز اور میری عبادت، میری قربانی اللہ کے لیے، اور میرا جینا اور میرا مرنا بھی اللہ کے لیے ہے جو سارے جہانوں کا پالنے والا ہے. نماز تو خدا کے لیے ہوتی ہے، عبادت تو خدا کے لیے ہوتی ہے، قربانی تو خدا کے نام پہ خدا کے لیے کی جاتی ہے. لیکن جو اگلی بات فرمائی نا، محیایا و مماتی للہ رب العالمین، میرا جینا بھی اللہ کے لیے ہے، میرا مرنا بھی اللہ کے لیے ہے. جب سوچ کا محور یہ بن جائے تو دل پاک ہونا شروع ہو جاتا ہے، دل کی پاکیزگی میں اضافہ ہونا شروع ہو جاتا ہے، دل نیک بننا شروع ہو جاتا ہے، اعمال سدھرنا اور سنورنا شروع ہو جاتے ہیں. یہ وہ چیز ہے، اذا صلحت صلح الجسد كله، کہ جب وہ شے سدھر جاتی ہے تو سارا بدن سدھر جاتا ہے، سن لو وہ دل ہے. کیونکہ سوچ کا مرکز بنا لیا للہ رب العالمین، اللہ کے لیے جو سارے جہانوں کا رب ہے، مالک ہے، پالنے والا ہے. تو ایک مرتبہ یہ سوچ بنا لیں کہ جینا بھی خدا کے لیے، مرنا بھی خدا کے لیے. جب یہ سوچ بن جائے اب باقی ساری کی ساری چیزیں اس کے ارد گرد خود بخود آ جائیں گی. کیا ہماری نیند خدا کے لیے ہے؟ کیا ہمارا اٹھنا خدا کے لیے ہے؟ کیا ہماری فجر خدا کے لیے ہے یا نہیں؟ کیا ہمارا کاروبار خدا کے لیے ہے یا نہیں، کیا ہمارے گھر کے معاملات خدا کے لیے یعنی کہ خدا کے حکم کے تابع ہے یا نہیں. تو یہ سوچ اگر بنا لی جائے تو دل بہترین حالت کی طرف چلنا شروع ہو جاتا ہے. ایک اور آیت مبارکہ میں ارشاد فرمایا، وَمِنَ النَّاسِ مَنْ يَشْرِي نَفْسَهُ ابْتِغَاءَ مَرْضَاتِ اللَّهِ، فرمایا کچھ لوگ وہ ہیں، کچھ لوگ، سارے نہیں ہیں ایسے، کچھ لوگ ہیں. کیسے ہیں؟ فرمایا یشری نفسہو ابتغاء مرضات اللہ، جو اللہ کی خوشنودی، اللہ کی رضا کے لیے اپنی جان کو بیچ دیتے ہیں، جو اپنی جان کو بیچ دیتے ہیں. میری جان یہ میری نہیں، خدا کی ملک ہے، میرے کام میرے نہیں، خدا کے حکم کے تابع. یہ وہ چیز ہے جس کے بارے میں علماء نے اور صوفیہ نے اور اولیاء نے لکھا ہے کہ بندہ اپنی خواہشات اور اپنی تمام چیزوں کو خدا کی چاہت اور اس کی مرضی اور اس کے حکم کے تابع کر دے. بندہ یہ کہے کہ اے اللہ میں وہ نہیں کروں گا جو میں چاہتا ہوں، میں وہ کروں گا جو تو چاہتا ہے. کیونکہ اپنی جان کو بیچ دیا نا، جان کے اندر سارے اعضا آ گئے، جان کے اندر بدن بھی آ گیا، جان کے اندر روح بھی آ گئی، جان کے اندر سوچ بھی آ گئی، جان کے اندر دل بھی آ گیا، جان کے اندر خواہش بھی آ گئی. اب کہتا ہے کہ اے اللہ میں وہ نہیں کروں گا جو میں چاہتا ہوں، میں وہ کروں گا جو تو چاہتا ہے. میں وہ نہیں دیکھوں گا جو میں چاہتا ہوں، وہ دیکھوں گا جو تو چاہتا ہے. میں وہ نہیں سنوں گا جو میرا دل چاہتا ہے، میرا نفس چاہتا ہے، میں وہ سنوں گا جو تو چاہتا ہے. میرا ہاتھ وہ نہیں پکڑے گا اور ادھر نہیں بڑھے گا جدھر میں چاہتا ہوں، ادھر جائے گا جدھر تو چاہتا ہے. میرے قدم وہاں نہیں اٹھیں گے جہاں میں چاہتا ہوں، ادھر اٹھیں گے جہاں تو چاہتا ہے. اور جب بندہ اپنی چاہت کو خدا کی چاہت پہ قربان کر دیتا ہے اور اپنی چاہت کو خدا کی چاہت بنا دیتا ہے کہ اے اللہ میری چاہت نہیں تیری چاہت، اے اللہ میری مرضی نہیں تیری مرضی، تو ایک وقت آتا ہے کہ بھی خدا بھی فرماتا ہے کہ اب بندے جو تیری مرضی وہ میری مرضی، جو تیری چاہت وہ میری چاہت. خودی کو کر بلند اتنا کہ ہر تقدیر سے پہلے خدا بندے سے خود پوچھے بتا تیری رضا کیا ہے، بتا تیری رضا کیا ہے. جو فرمایا نا حدیث مبارک میں فرمایا گیا، فرمایا کہ بندہ جن چیزوں کے ذریعے میرا قرب حاصل کرتا ہے اس میں مجھے سب سے پیاری چیز کیا ہے. اللہ تعالیٰ نے فرمایا، حدیث قدسی ہے، فرمایا بندہ جن چیزوں کے ذریعے میرا قرب حاصل کرتا ہے ان میں مجھے سب سے پیاری چیز کیا ہے؟ فرمایا فرض چیزیں، فرض، نماز، روزہ، حج، زکات، جو خدا نے فرض کیے ہیں کام، ماں باپ کی خدمت فرض کی ہے، اولاد کی تربیت لازم کی ہے، حرام سے بچنا فرض کیا ہے. تو فرمایا کہ جن چیزوں کے ذریعے بندہ میرا قرب حاصل کرتا ہے ان میں مجھے سب سے محبوب عمل فرائض کو پورا کرنا ہے. اور فرمایا کہ پھر اس کے بعد بندہ میرا قرب مسلسل حاصل کرتا رہتا ہے. لا يزال عبدي يتقرب الي بالنوافل، فرائض تو پورے ہیں، نمازیں تو پوری ہیں، ان فرائض کے بعد وہ نوافل کے ذریعے میرا قرب حاصل کرتا رہتا ہے. نوافل کے ذریعے، نفلی نمازوں کے ذریعے، تہجد کے ذریعے، اشراق کے ذریعے، چاشت کے ذریعے، اوابین کے ذریعے، صلاۃ التوبہ کے ذریعے، تحیت المسجد کے ذریعے، تحیت الوضو کے ذریعے، جتنی چیزیں مدنی نامات میں بیان کی، بندہ نوافل کے ذریعے میرا قرب حاصل کرتا رہتا ہے. اور ہوتا کیا پھر، حتی احببتہ، حتیٰ کہ اس بندے کو میں اپنا محبوب بنا لیتا، میں اسے اپنا دوست بنا لیتا. اور جب میں اسے اپنا محبوب بنا لیتا ہوں، فکنت سمعہ الذی یسمع بہ وبصرہ الذی یبصر بہ ویدہ التی یبطش بہا ورجلہ التی یمشی بہا، پھر میں اس کی آنکھ بن جاتا ہوں جس سے وہ دیکھتا ہے، کان بن جاتا ہوں جس سے وہ سنتا ہے، ہاتھ بن جاتا ہوں جس سے پکڑتا ہے، پاؤں بن جاتا ہوں جس سے چلتا ہے. اور یہ وہ چیز ہے کہ جو میں نے پہلے عرض کی کہ جب بندہ اپنی ہر خواہش
खुदा की चाहत पे, उसकी मर्जी पे, उसके हुक्म पे कुर्बान करता है, तो फिर अल्लाह ताला बंदे से फरमाता है कि तूने अपनी ख्वाहिशात को मेरी चाहत पे कुर्बान कर दिया, अब तेरी चाहत को मैंने अपनी चाहत बना ली। बोल क्या चाहता है, बोल क्या चाहता है। उसी हदीस मुबारक में आगे क्या फरमाया, फरमाया कि जब मैं उसको दोस्त बना लेता हूँ, लइन सअलनी लउतियन्नहु वला इन इस्तअअनी लउईदन्नहु, अगर वो मुझसे मांगता है तो मैं उसे जरूर जरूर अता करता, और अगर वो मुझसे पनाह मांगता है तो जरूर जरूर उसे पनाह अता करता। ये क्या है, ये वही है कि जब दिल को इतना शफाफ कर लिया, जब दिल को इतना पाक कर लिया, और जब सोच का महवर और मरकज क्या बना लिया, وَمِنَ النَّاسِ مَنْ يَشْرِي نَفْسَهُ ابْتِغَاءَ مَرْضَاتِ اللَّهِ, कि कुछ लोग वो हैं जिन्होंने अल्लाह की रजा तलाश करने के लिए, पाने के लिए, अल्लाह की रजा की तलब में अपनी जान को बेच दिया, अपनी जान को बेच देते हैं। तो फिर अल्लाह ताला उनको ये अता फरमाता है। तो अपनी जान को बेच देना, अपनी सोच का महवर और मरकज अल्लाह की याद और उसकी रजा को बना लेना, ये वो चीज है कि जिससे दिल पाकीजा और पाकीजा तर और पाकीजा तरीन हो जाते, ताहिर और अतहर और मुतहिर हो जाते हैं। वो पाक करने वाले भी होते हैं, वो पाक होने वाले भी होते हैं, पाक करने वाले भी होते हैं। ये जो आप पढ़ते हैं ना, ये सुनते हैं, या हम बाद का देखते हैं, या कहते हैं कि निगाहे वली में वो तासीर देखी, बदलती हजारों की तकदीर देखी, वो कौन सी निगाह होती है? निगाहे वली में वो तासीर देखी, वो कौन सी निगाह होती है? वो निगाह होती है कि जो निकलती तो आंख से है लेकिन उठती दिल से है। तो जब वो दिल से उठती है और निगाह से पड़ती है तो फिर बदलती हजारों की तकदीर देखी। ये दिल पाक होते हैं और पाक करने वाले होते हैं, और दिलों को पाक करने का बहुत आला तरीका ये होता है कि पाकीजा दिल वालों के पास बैठ जाए, जिनके दिल पाक हैं उनके पास बैठे, क्योंकि दिल को दिल से कशिश होती है। दिल आपस में मैग्नेट की तरह होते हैं, मिकनातीस की तरह होते हैं, खींचते हैं एक दूसरे की तरफ, ये एक दूसरे से असर लेते हैं। दिल सबसे तेज असर लेने वाला उज्व है, सबसे तेजी से असर कबूल करता है। नशियों के पास बैठने वाला नशई क्यों बन जाता है? उसके दिल में नशा घुसा हुआ है तो वो भी नशई। बदकार आदमी के पास बैठने वाला उसी तरह के कामों में क्यों पड़ जाता है? फिल्मों के रसिया, ड्रामों के रसिया, गानों के रसिया के पास बैठने वाला उसी तरह का क्यों बन जाता है? इसलिए कि दिल उससे वही तारीखी ले लेता है। लेकिन अगर यही दिल किसी पाकीजा दिल वाले के पास बैठ जाए, पाकीजा दिल वाले के पास बैठ जाए, तो उसके असरात उसी तरह के होना शुरू हो जाते। और अल्लाह तबारक व तआला का करम यह है कि अल्लाह ताला ये हुक्म नहीं देता, और अल्लाह ताला सिर्फ उसी सूरत में अता नहीं करता कि जब कोई बिल्कुल ऊंचे दर्जे का वली हो तभी मिलेगा, नहीं। अल्लाह ताला बहुत सारे दिलों की पाकीजगी को इकट्ठा करके भी किसी को अता फरमा देता है। मिसाल के तौर पे आप जितने सारे यहां पर आए हैं, इज्तिमा में आए हैं, कुछ दुनिया की गरज है किसी की, तो पैसे मिलेंगे, तो खाना मिलेगा, तो वाह हो जाएगी, क्यों आए? अल्लाह के घर में आए अल्लाह की बातें सुनने के लिए, अल्लाह के हबीब अलैहिस्सलाम की बातें सुनने के लिए। इस वक्त आपकी सोच पाकीजा है? ये सोच पाकीजा है मस्जिद में आना किसी और मकसद के लिए नहीं, और इसके अलावा बहुत सारी नीयतें की होंगी आपने कि ये अच्छी नीयत, वो अच्छी नीयत, कोई अच्छा बयान सुनेंगे, आयतें सुनेंगे, हदीसें सुनेंगे, कोई हम नसीहत की बात सुनेंगे, बहुत सारी चीजें अपने ध्यान में लेके आए होंगे। तो ये जो यहाँ 2000 बंदा बैठा हुआ, इन सारे लोगों की जो सोच की पाकीजगी है वो मिलके एक दूसरे पे असर करेगी या नहीं करेगी? 2000 है तो 1999 की मिलके उस पे असर करेगी, ये बकिया के साथ मिलके दूसरे पे असर करेगा, वो बकिया के साथ मिलके तीसरे पे असर करेगा। इतनी सोचों की पाकीजगी मिलकर वही असर करती है जो किसी वली की सोहबत में बैठने से होता है, क्योंकि वली इतनी आसानी से मिले नहीं, تو دل کہاں سے پاک ہوں گے؟ تو اللہ تعالیٰ اس زمانے میں دسویں حصے پر بھی وہی عطا فرما دیتا ہے جو پہلے سو پہ عطا فرماتا تھا. جسے مارے گا نا, نبی پاک علیہ السلام نے فرمایا کہ اے صحابہ تم اس زمانے میں ہو کہ دین کے دس حصوں میں نو پہ عمل کرو گے, ایک کو چھوڑو گے تو پھنس جاؤ گے, ہلاک ہو جاؤ گے. لیکن ایک زمانہ وہ آئے گا کہ دس میں نو چھوڑ کے ایک پہ بھی عمل کرو گے تو نجات پا جاؤ گے. تو ہمارا زمانہ 1400 سال دور ہے آقا کریم علیہ الصلوۃ والسلام کے زمانہ بابرکت سے, زمانہ نبوت سے, زمانہ رسالت سے, زمانہ نور سے, زمانہ وحی سے, اتنا دور ہے. تو اس لیے اللہ تعالی ہمیں ایک دوسرے کی اچھی نیتوں بھی عطا فرما دیتا ہے. ہم اس نیت سے آتے ہیں کہ چلے یار میں جو جیسا بھی صحیح, بقیہ آنے والے تو بڑی پاکیزہ نیت لے کے آئے نا. تو بندہ دوسروں پہ حسن ظن رکھ کے, دوسروں کی پاکیزہ سوچ پر اللہ سے سوال کر کے مانگ کے کہ اے اللہ میں جیسا بھی ہوں, لیکن اتنے سارے جو بندے آئے ہوئے کتنی پاک سوچ لے کے آئے ہوئے, تیرے گھر کو دیکھنے, تیرے گھر میں بیٹھنے, نماز پڑھنے, تیری باتیں سننے, تیرا قرآن سننے, تیرے نبی کی باتیں سننے, ان کی حدیثیں سننے کے لیے آئے ہیں. اے اللہ اتنے سارے اتنی پاکیزہ سوچ لے کے آئے ہیں, ان کی پاکیزگی میرے دل کو بھی عطا فرما دے. آپ نے دیکھا اجتماع میں آنے سے کیسا ایک چینج آتا ہے. آپ میں پتہ نہیں کتنے ایسے ہوں گے کہ جو دعوت اسلامی کے مدنی ماحول میں اجتماع کی وجہ سے آئے ہوں گے. تو اجتماع میں کوئی گارنٹی تھی کہ اجتماع کے اندر کوئی ولی ہی موجود ہیں؟ ہو بھی سکتے ہیں, لیکن ہمیں تو کوئی پتہ نہیں تھا. آپ جس کے ساتھ بیٹھے تھے پتہ نا یہ ولی ہے؟ نہیں پتا تھا, لیکن دل بدل گیا, سوچ بدل گئی, نمازوں کا شوق پیدا ہو گیا, تلاوت کا شوق پیدا ہو گیا, ذکر الہی کا شوق پیدا ہو گیا, تسبیحات میں آ گئی, امامہ سر پہ آ گیا, داڑھی چہرے پہ آ گئی, زبان کی حفاظت کا ذہن بن گیا, غیبت سے بچنے لگ گئے. کیوں؟ اس لیے کہ دل کے اندر تبدیلی آئی ہے. اور دل میں تبدیلی کیوں آئی ہے؟ اس لیے کہ پاکیزہ سوچ والوں کے درمیان بیٹھے, اگرچہ 1.5 گھنٹے کے یہ پاکیزہ سوچ صحیح, باہر جا کے پتہ نہیں کیا کریں گے, لیکن جب تک یہاں بیٹھے ہیں تب تک پاکیزہ سوچ کے ساتھ ہی بیٹھے ہوئے. تو جتنی دیر پاکیزہ سوچ ہے, خدا کا ذکر ہو رہا ہے. حدیث مبارک میں فرمایا گیا کہ جب اللہ کے گھر میں یا کسی مجلس میں لوگ بیٹھ کے اللہ کا قرآن سیکھتے سکھاتے ہیں, دین سیکھتے سکھاتے ہیں, تو فرشتے انہیں ڈھانپ لیتے ہیں, اللہ کی رحمت ان پہ نازل ہوتی ہے اور سکینہ ان کے اوپر اترنا شروع ہو جاتا ہے. تو اجتماع میں آنے کی یہ برکتیں ہوتی ہیں. میں نے امامہ باندھا تھا, تو میں نے امامہ کیسے باندھا تھا؟ میرے والد دعوت اسلامی کے مبلغ تھے, اللہ تعالیٰ ان کے درجے بلند فرمائے. تو علاقے نگران تھے وہ, تو مجھے کہتے رہتے تھے امامہ باندھو بیٹا, امامہ باندھو. نماز پڑھتا تھا, لیکن ہم بھی لڑکے تھے تو اس لیے باقی پھر جو کام کھیل کود گھومنا پھرنا سب ہوتا. تو ایک مرتبہ میرے والد صاحب مجھے اجتماع میں لے گئے, ہفتہ وار اجتماع فیصل آباد میں. میں اجتماع میں گیا, پتہ نہیں کیا بیان ہوا, مجھے تو بیان کا ایک لفظ بھی یاد نہیں ہے کیا بیان ہوا تھا, لیکن اتنا ہوا کہ میں اجتماع سے واپس آیا تو میں نے کہا ابو جی میں نے بھی امامہ باندھنا ہے. والد صاحب نے فوراً پر امامہ باندھا کہ نیت ہی نہ بدل جائے, یہ لو ابھی باندھو. اسی وقت میرے سر پہ امامہ باندھا. عام میں کتنے ایسے ہوں گے, کوئی ایک اجتماع میں, کوئی دو اجتماع میں, کوئی 10 اجتماع کے اندر اس کے دل کی دنیا بدل گئی ہوگی. کیوں؟ اس لیے کہ دل دلوں سے اخذ کرتا ہے, لیتا ہے, دوسرے دل کی روحانیت کو لیتا ہے. اسی لیے اہل غفلت کے پاس بیٹھے تو دل غافل ہو جاتا ہے. یہ یاد رکھیے, یہ اولیاء کرام کے میں اقوال اس پہ عرض کروں تو سینکڑوں کی تعداد ہے کہ دل اہل غفلت کے پاس بیٹھے تو غافل ہو جاتا ہے, اور اہل روحانیت کے پاس بیٹھے تو روحانیت والا ہو جاتا ہے, اہل تقوی کے پاس بیٹھے تو تقوی آ جاتا ہے, اہل زہد کے پاس بیٹھے تو زہد آ جاتا ہے. بلکہ دل کی اصلاح کا سب سے بڑا نسخہ یہ ہے کہ نیک صحبت کو اختیار کر لیا جائے. امام غزالی رحمۃ اللہ علیہ نے کیم سعادت میں, احیاء العلوم میں, جہاں پر بھی باطنی امراض کے علاج کا بیان کیا, مثلا دل میں تکبر ہے کیسے دور ہو, دل میں حسد ہے کیسے دور ہو, عاجزی پیدا کرنی ہے کیسے پیدا کریں, اخلاص پیدا کرنا کیسے پیدا کریں, دل میں بخل ہے کیسے دور کریں, سخاوت کیسے پیدا کریں, یہ جتنے अच्छी सिफात और जितनी बुरी सिफात, जहां जो बयान की है सब के जो हल बयान किए, जो हल बयान किए उस हल के अंदर एक हल सब में मुश्तरक है कि जैसा वस अपने अंदर पैदा करना चाहते हो उसी वस वाले लोगों के पास बैठना शुरू कर दो, उनकी सोहबत इख्तियार करो। फरमाया आजजी पैदा करनी है तो आजजी वालों के पास बैठ जाओ, क्योंकि जब आप किसी बड़े शख्स के पास बैठते हैं और आप देखते हैं कि यार इतनी बड़ी शख्सियत फिर भी इतनी आजजी, तो आप कहते हैं यार इतनी बड़ी शख्सियत हो के आजजी कर रहा है, मेरी क्या औकात है, मुझे भी करनी चाहिए, कंजूसी है, बुखल है, पैसा खर्च करने को दिल नहीं करता, लेकिन आपने देखा कि यार मेरे पास 1,00,000 रुपया है और मैं 1,000 रुपया देने को तैयार नहीं हूं, और उस बंदे के पास 10,000 रुपया था उसने 2,000 रुपया अल्लाह की राह में दे दिए। जब आप ऐसे बंदे की सोबत में बैठते हैं कि जो कदम कदम पे अल्लाह की राह में खर्च करता है तो आपके दिल से बुखल धुलना शुरू हो जाता है, सखावत पैदा होना शुरू हो जाती है। नमाज का शौक नहीं है लेकिन आप किसी एक ऐसे आदमी के पास बैठते हैं कि जो कारोबारी है या ऑफिस है, अफसर है, आपने देखा कि आप बैठे हुए और उसके कारोबार की डील चल रही है, करोड़ों का बिजनेस अभी कॉन्ट्रैक्ट हुआ चाहता है, उधर से यकदम आवाज आती है अल्लाह अकबर अल्लाह अकबर अल्लाह अकबर अल्लाह अकबर, हय्या अलस सला, आओ नमाज की तरफ, हय्या अलल फला, आओ फला की तरफ। आप क्लर्क हैं, आप सेक्रेटरी हैं, आप छोटे हैं वहां पर, लेकिन आपने देखा कि यार ये अरबों पति सेठ करोड़ों की डील करने की बजाय उनको कहता है भाई साहब बैठो अजान होगी मैं नमाज पढ़ के आऊंगा, यार कमाल है भाई, तो मैं 10 रुपए की खातिर नमाज छोड़ देता हूं, इसको करोड़ रुपए की परवाह नहीं, आपके दिल पे असर होता है उसका। तो नेक सोहबत जो है ये दिल पे जो असर करती है वो कोई दूसरी शय नहीं करती। तो दिल को पाकीज़ा बनाना है तो तरीका ये है कि पाकीज़ा दिल लोगों की सोबत में बैठना शुरू कर। तो आपको अल्हम्दुलिल्लाह दावत इस्लामी के मदनी माहौल के अंदर आपको इतने मिलेंगे इतने मिलेंगे, आप इज्तिमा में आते हैं आपको नेक लोगों की सोबत मिलती है, आप काफी मदनी काफिले में जाते हैं आपको नेक लोगों की सोबत मिलती है, आप जो है मदनी मशवरे में जाते हैं आपको नेक लोगों की सोबत मिलती है, आप ईशा के बाद मदरसा मदीना बड़े बालिगान में बैठते हैं आपको नेक लोगों की सोबत मिलती है। जब आप अपनी सोहबत को पाकीजा कर लेते हैं तो आपका दिल भी पाकीजा होना शुरू हो जाता है। इसलिए दिलों को पाक करने की जो बहुत आला किस्म का जरिया है वो अच्छी और नेक सोहबत है। नबी पाक अलैहिस्सलाम ने बड़ी खूबसूरत मिसाल बयान फरमाई, फरमाया कि सालेह नेक आदमी की सोहबत ऐसे है जैसे इत्र फरोश की दुकान में बैठना, अगर खरीदोगे नहीं तब भी खुशबू तो आएगी, खरीदोगे नहीं तब भी खुशबू तो आएगी, और बुरे आदमी की सोहबत ऐसे है कि जैसे लोहार की भट्टी के पास बैठना, अगर कपड़े नहीं जलेंगे तो चिंगारियां तो पड़ेंगी, कुछ तो गड़बड़ होगी कुछ तो खराबी होगी। तो जब हम गफलत वाले लोगों के पास बैठते हैं तो हमारे दिल गाफिल हो जाते हैं, और जब खुदा को याद करने वाले लोगों के पास बैठते हैं तो हमारा दिल भी खुदा की याद में लग जाता है। इस उम्मत में बल्कि अंबिया अलैहिस्सलाम के बाद कायनात में सबसे अफजल तरीन हस्तियां कौन है, सहाबाए किराम, ऐसा ही सहाबाए किराम, हां उसने कलिमा पढ़ा नबी पाक अलैहिस्सलाम को 5 सेकंड देखा, 1 मिनट के लिए आका की सोहबत में बैठा, सारे गौसों वलियों से अफजल हो गया। ऐसा ही हमारा अकीदा यही कि जो नबी पाक अली सलाम की सोहबत में बैठा हालत ईमान में और उसी पर उसका खातिमा हुआ तो सारे गौसों कुतुबों वलियों सबसे अफजल है। वजह इसलिए कि उसे सोहबत मिली है सैयदुल मुरसलीन सल्लल्लाहु अलैहि वसल्लम की। एक है सालहीन की सोहबत और एक है सैयदुल सालहीन की सोहबत, एक है सालहीन की सोहबत और एक है सैयदुल मुरसलीन की सोहबत। सालहीन की सोहबत इमामुल अंबिया की सोहबत, सालहीन की सोहबत और हबीबे किबरिया की सोहबत। तो चूंकि इतनी आला इतनी अफसल इतनी अकरम इतनी अतहर, इतनी अजका, इतनी खूबसूरत, इतनी पाकीजा सोहबत सहाबाए किराम को मिली। हाँ, वो एक मिनट के लिए थी, उस एक मिनट की सोहबत ने सारे वलियों गौसों कुतुबों से अफजल बना दिया। ये सोहबत के असरात हैं, ये पाकीजा सोहबत इख्तियार करने की बरकतें और फजाइल है। तो अल्हम्दुलिल्लाह, अल्लाह ताला ने हमें ये मौका अता फरमाया, हमें ये वक्त दिखाया है कि हमारे पास ये नेक सोहबत रोजाना की बुनियाद पे, हफ्तावारी बुनियाद पे, महीने की बुनियाद पे, सालाना बुनियाद पे हर सूरत में मौजूद है। आप रोजाना दर्स में बैठे, रोजाना मस्जिद में जाएं, रोजाना जो है वो आप जो है वो हलकों में शिरकत करें, आप हफ्तावार इज्तिमा के अंदर शिरकत करें, आप महाना काफले के अंदर सफर करें, आप सालाना जाके इतिकाफ ही बैठ जाएं, हर पैकेज मौजूद है। रोजाना का भी है, डेली है, वीकली है, मंथली है, ईयरली है, सारे पैकेज ले ले तो उतने ज्यादा पाकीजा हो जाएंगे। थोड़े लेंगे तो जितना आपने वक्त दिया होगा तो आपको उतना ही मिलेगा। तो अल्हम्दुलिल्लाह, अल्लाह तबारक व तआला ने ये एक माहौल जो हमें अता फरमाया है, ये अल्लाह ताला की नेमतों में से अजीम नेमत है। ये अल्लाह ताला के जो अल्लाह ताला के फजल है हमारे ऊपर, उनमें ये एक अजीम फजल है। तो इसलिए अपने दिलों को हमने पाक करना है और अपने दिलों को उसी कैफियत में लेके जाना है जिसके बारे में फरमाया कि सबसे बेहतरीन है, जिसके बारे में फरमाया युरीदुना वजहा, ये अल्लाह की रिजा के तलबगार रहते हैं, जिनके बारे में फरमाया तत्मइन्नु कुलूबुहुम बिज़िक्रिल्लाह, जिनके दिल अल्लाह की याद से चैन पाते हैं, सुकून पाते हैं, जिनके बारे में फरमाया गया कि उनके दिल अल्लाह की याद के लिए झुक जाते हैं, जिनके बारे में फरमाया गया कि वो दिल नरम पड़ जाते हैं और उनसे आंसू बहते हैं। हमने वो हालत, वो कैफियत, वो वस और वो सिफत अपने दिल के लिए हासिल करनी है और उसके लिए अल्हम्दुलिल्लाह दावत इस्लामी का मदनी माहौल मौजूद है। अल्लाह तबारक व तआला हमें अमल करने की तौफीक अता फरमाए।
मैं मुबल्लिग बनूं सुन्नतों का, खूब चर्चा करूं सुन्नतों का, हो करम बहरे खाके मदीना।